نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے آج کا ہمارا سیشن باب نمبر 29 کتابت العلم علم کی باتوں کو لکھنا حدیث نمبر ہے 93 اور گرین بکس میں سے پیج نمبر 134 کے بالکل نیچے سے شروع کریں گے آج کے اس پہلے باب میں ہمارے لیے کیا ہے وہ انہو سے مراد اوپر والے راوی یعنی حضرت ابو ہریرہ وعنہ رضی اللہ عنہ ان نبی صلی اللہ علیہ وسلم قال یعنی حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ ہی سے روایت ہے بے شک اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ حبس مکہ القتل اللہ تعالیٰ نے مکہ سے قتل اول فیلا یا ہاتھی کو روک لیا حبس کا لفظ اردو میں پڑھتے ہیں آج بڑی حبس ہے حبس سے دوام میں رکھنا کسی کو ٹھیک ہے وہی لفظ ہے ادھر روک لینے کے معنوں میں اور قتل سے روکا یا فیل سے روکا دونوں میں سے کوئی بھی ایک لفظ حدیث میں تھا دونوں انہوں نے بیان کر دیے اشارہ ہے اصحاب الفیل کی طرف علم ترى كيف فعل ربك باصحاب الفیل کی طرف وسلط علیہم رسول اللہ صلی اللہ علیہ وسلم اور مسلط کر دیا ان پر اللہ کے رسول صلی اللہ علیہ وسلم والمومنین اور مومنوں کو مراد یہ ہے کہ اللہ نے اپنے گھر کی حفاظت کیسے کی کہ جب ہاتھی والوں نے آنے کی کوشش کی تو اللہ نے ان کو تو روک دیا لیکن جب نبی صلی اللہ علیہ وسلم اپنے ساتھیوں کو لے کر 8 ہجری میں مدینہ سے مکہ آئے تو آپ نے ان کو اجازت دی آپ اندر آئے اور بالآخر کافروں پر آپ کو غالب کر دیا گیا اللہ خبردار رہو وَإِنَّا لَمْ تَحِلَّ لِأَحَدٍ قَبْلِ آپ نے فرمایا خبردار رہو کہ مجھ سے پہلے مکہ حلال نہیں ہوا کسی کے لیے اور وَلَمْ تَحِلَّ لِأَحَدٍ بَعْدِ اور نہ وہ حلال ہوگا میرے بعد کبھی بھی الا خبردار ہو جاؤ وَإِنَّهَا اور بے شک وہ حلت لی سَاعَةً مِّن نَهَارٍ حلال ہوا تھا میرے لیے دن کی ایک گھڑی میں الا خبردار ہو جاؤ وَإِنَّهَا اور بے شک وہ سَاعَةِ هَٰذِهِ حَرَامٌ وہ اس وقت بھی حرام ہے یعنی وہی بات جو پچھلے سیشن میں بھی ہم نے دیکھی تھی کہ اللہ کے نبی کے لیے یہ حلال تھا اور کسی کے لیے نہیں لہذا لا یختلا شوقہا نہ کاٹا جائے اس کے کانٹے کو شوق کہتے ہیں کانٹے کو شوقہ کانٹے ہتھیار ٹھیک ہے یختلا کا معنی کاٹنا ولا اور نہ یعدد شجروہا کاٹا جائے اس کے درختوں کو یعنی نہ تو وہاں کے کانٹے کاٹے جائیں اور نہ درخت کاٹے جائیں ولا تلقتو ساقکتہا الا لمنشد اور نہ وہاں کی گری پڑی چیز کو اٹھایا جائے الا یہ کہ اس کا اعلان کروایا جائے یعنی کسی کو اعلان کروایا جانا کسی چیز کا کہ یہ چیز گری ہوئی ہے وہ اٹھا سکتا ہے یا پھر کوئی اس کو جاننے والا فَهُوَ بِخَيْرٍ نَظَرَيْنِ تو اس کے پاس دو باتوں کا اختیار ہے اِمَّا اَنْ يُوْقَلَ یا تو یہ ہے کہ ودیت قبول کر لے وَإِمَّا اور یا یہ کہ اَنْ يُقَادَ أَهْلُ الْقَتِيلِ یہ کہ وہ قصاص لے لے یعنی اشارہ یہ کہ اگر بالفرض وہاں کوئی کسی کو مار ہی لیتا ہے ان حرمتوں کو پامال کر دیتا ہے تو پھر جو شخص مارا جا رہا ہے اس کے پاس دو اختیار ہیں جس کا عزیز مارا جائے اس کو دو میں سے ایک کا اختیار ہے دیت قبول کرے دیت کہتے ہیں بلڈ منی کو یعنی رینسم ہوتا ہے ایک اور یا قصاص لے کر یہ کام کر دے خیر یہ بات ابھی آپ کر رہے تھے فجا رجل من اہل یمنی ایک یمنی شخص آیا فقالا تو اس نے کہا اکتب لی یا رسول اللہ صلی اللہ علیہ وسلم لکھ دیجئے میرے لیے یہ مسائل اے اللہ کے رسول یعنی اللہ کے نبی سے کہا کہ آپ مجھے یہ باتیں لکھ دیجئے فقالا تو آپ نے فرمایا اکتبو لی ابی فلان آپ نے عرض کیا کہ ابو فلان کو کہا کہ اچھا اس کو لکھ دو فقال رجل من قریش تو قریش کے ایک شخص نے عرض کیا الا مگر الازخرا ازخر گھاس اے اللہ کے رسول इस हर हाल से ऐसे ही है कि जैसे आज हमारे लिए कोई चीज़ ऐसी हो जाए कि जिसके बगैर हम गुजारा ना करें। इसको जलाते भी थे, इनके जानवर भी खाते थे, बाज़ दफ़ा मर्दों के ऊपर जब कफन नहीं होता तो इस हर घास में उसको दफन करते थे, यानी बहुत कॉमनली यूज चीज़ थी। तो कहा अल्लाह के नबी, क्या हम इस हर घास भी ना काटें? और इसके अंदर खुशबू होती थी एक इस घास के अंदर। तो काफ इन्ना लनज अलहू फी बुयूतिना व कुबूरिना, क्योंकि हम इसको अपने घरों और अपनी कब्रों में इस्तेमाल करते हैं। आपने फरमाया हाँ, इल्ला इसखिरा, हाँ मगर इसखर यानी वो काट सकते हो। अब इस हदीस में, हदीस तो पीछे गुजर चुकी है जो मक्का से मुतल्लिक थी, लेकिन यहाँ जो बात लफ्ज़ है वो है उक्तुबू, लिखो। नबी सल्लल्लाहु अलैहि वसल्लम का ये कहना कि इसको लिखो, तो इससे इमाम बुखारी ने इस बात को लिया के इल्म की बात को लिखना चाहिए। नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर से ही ये चीज़ मिल जाती है। तो जो लोग सिर्फ सुनते हैं उनसे ज़्यादा वो लोग जो लिखते भी हैं वो फ़ायदा भी ज़्यादा उठाते हैं, और इंशाल्लाह उनका अजर भी दुगना होता है। अगली रिवायत अन इब्ने अब्बास रदियल्लाहु अन्हुमा काला, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से रिवायत है, लम्मा इश्तद्द बिन नबी सल्लल्लाहु अलैहि वसल्लम वजहु काला, जब नबी सल्लल्लाहु अलैहि वसल्लम बहुत बीमार हो गए तो आपने फरमाया, ये कब की बीमारी है? मौत की बीमारी, यानी आप जिस बीमारी से फिर आप ठीक ना हो सके। तो आपने बुलाया, काला उतूनी बी किताबिन, मेरे पास लिखने का सामान लाओ, फिर उक्तुब लकुम किताबन, फिर मैं तुम्हारे लिए एक ऐसी तहरीर लिख दूँ, ला तदिल्लु वादहू, कि मेरे बाद उसके बाद तुम गुमराह नहीं होंगे, कि मैं तुम्हें कुछ ऐसी बातें लिख दूं, कुछ अहम हिदायत इंस्ट्रक्शंस, कि उसको अमल करोगे तो तुम गुमराह नहीं होगे। काला उमरु, हज़रत उमर ने कहा, इन्न नबी सल्लल्लाहु अलैहि वसल्लम गलबहुल वजाऊ, कि आप पर बीमारी का गलबा हो चुका है, व इंदना किताबुल्लाह ही हसबुना, और हम पर अल्लाह की किताब है यानी कुरान पाक हमारे पास है जो हमको काफ़ी है। बात समझ रहे? अल्लाह के नबी कह रहे हैं कि मैं लिख दूँ कुछ, लेकिन हज़रत उमर कहते हैं कि अल्लाह के नबी बीमारी में शायद कोई ऐसी बात लिख दें जो कहना नहीं चाह रहे। समझ आती है ना, बीमारी में लफ्ज़ नहीं सही बोलने चाहते, मुंह से बात कुछ और निकलती है। तो कहने लगे कि अल्लाह के नबी आप फिक्र नहीं करें, हमारे पास एनफ इंस्ट्रक्शंस मौजूद हैं। यहाँ याद रखिए, हज़रत उमर हदीस का इनकार नहीं कर रहे। बाज़ ज़ालिम लोग हज़रत उमर की ये बातें पेश करके कहते, देखो ये तो अल्लाह के नबी के सामने भी हदीस नहीं मानते थे, तो अगर हम उमर को गाली दे देते हैं तो क्या बड़ी बात है। तो ये मतलब नहीं था, ये बिल्कुल ऐसे ही है। मैं सिर्फ मिसाल देने के लिए समझा रही हूँ कि आप में से कोई कहे कि आपकी तबीयत ख़राब है तो आप ना पढ़ाएं, कोई बात नहीं, हम कुछ और कर लेते हैं, चले आप ना पढ़ाएं, हम रिकॉर्डिंग से तफसीर सुन लेते हैं, यही बात होगी ना। तो यही वहाँ स्तैरियो दिख रहा है कि अल्लाह के नबी कुछ कहना चाह रहे हैं, लेकिन उमर ने कहा कि अल्लाह के नबी रहने दीजिए, लिहाजा फ़ख्त तलफ़ू, बस इसमें इख्तलाफ शुरू हो गया। वक़सुर लगता, सॉरी वक़सुर लगतु, और बहुत शोरगुल मच गया, यानी जो लोग थे अब दो राय हो गई, कुछ कह रहे हैं कि अल्लाह के नबी को दे दो वो लिख दें वो बात कर दें, कुछ कह रहे हैं नहीं, इख्तलाफ शुरू हो गया, शोर हो गया। काला, तो अब आपने फरमाया, खूम अन्नी, मेरे पास से हट जाओ, वला यम बगीन दिन तनाजु, और मेरे लड़ाई झगड़े का क्या काम है, मैं नहीं चाहता कि लड़ो, यानी लड़ना है तो कहीं और जाके लड़ो, मेरे पास ना लड़ो। यहाँ से पता चलता है कि अल्लाह के नबी को झगड़े और तनाज़े कितने नापसंदीदा थे। आज उसी नबी की उम्मत उसी नबी का नाम ले लेके झगड़ती है, इख्तलाफात, फिरकावाज़ी, मसलक, आपकी जमात, आपका गिरोह, मेरा, उसका, दिस दैट, ये कुछ बातें चल रही होती हैं। लिहाजा ऐसे वक्तों में अल्लाह ताला अपने नबी की ज़ुबान से ये बात कहते हैं, कूम अन्नी। आज सोचिए अल्लाह के नबी का चैन पड़ता होगा जब लोग झगड़ते, और आज मस्जिद नबी में रोज़े के पास जाकर लोग जो झगड़े कर रहे होते हैं, औरतों के कप दुपट्टे गलों में घूम रहे होते हैं, चीख रही होती हैं, पाँव पे पाँव रखती हैं, यहाँ बैठ के मक्का मदीना की बातें करना बिल्कुल और बात है। जब वहाँ जाते हैं वही बंदा बचता है जो पूरा जहनी, जिस्मानी, रूहानी, कल्बी तौर पर तैयार हो, इतना फ़र्क पड़ता है जाने से। लेकिन यह है कि आपने झगड़े को पसंद ना किया, फिर उसके बाद आप देखिए कि यहाँ इस हदीस में एक दो बातें, वही बात है कि हज़रत उमर का मसला ये नहीं था कि आपकी बात नहीं मानना चाहते, मोहब्बत में कह रहे थे कि आपको तकलीफ़ ना हो, आप हमारी इस वक्त फिक्र ना करें, ठीक है। फिर दूसरी बात है कि इस बात के बाद तकरीबन चार दिन तक नबी सल्लल्लाहु अलैहि वसल्लम जिंदा रहते, आखिरी वक्त तक आपको तड़प थी लोगों को पढ़ाने की, हम कितनी जल्दी सिक लीव लेके बैठ जाते हैं। छुट्टी तो हमें ऐसे लगता है कि दुनिया का सबसे आसान काम है। आम हालात में बंदा छुट्टी ले ले, लेकिन जब उजर हो तो जरूर आए, अल्लाह को दिखाए कि अल्लाह मैं आ सकता हूँ, मैं कर सकता हूँ, जैसा भी करूँ। तू कौन सा मुझसे बेहतरीन का सवाल करता है? तू तो खुद कहता है कि ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। तो अल्लाह के नबी रहे, फिर आप लोगों को अहकामात लिखाते रहे, यानी आप लोगों को बताते रहे ये करना वो करना मेरे बाद ये करना। और ये सारी चीज़ों से ये पता चलता है कि जो भी मसाइल बाद में पेश आए, जिस किस्म के, अल्लाह के नबी ने लोगों को उसके बारे में खातिर ख्वाह इल्म दे दिया था। और एक अच्छे लीडर की ये पहचान है, आप अपने ऊपर लें, अल्लाह ना करे किसी के साथ भी ऐसा हो, अगर आपको पता चल जाए कि मेरे पास बस एक हफ्ता है, कोई ऐसी बीमारी है, कुछ भी है, आप क्या करेंगी? अमूमन मैंने देखा है हमारे घरों में इर्द गिर्द जब किसी का पता चल जाता है ना, इसने अब नहीं बचना, वैसे तो किसी को भी नहीं पता, लोग कहते हैं डॉक्टरों ने कह दिया 3 महीने है इसके पास, मैं कहती हूँ मुबारक हो आपको, इनको तो डॉक्टर ने 3 माह बता दिए, हमें तो वो भी नहीं पता, हमें तो ये पता है कि मौत किसी वक्त भी आ सकती है। हाँ, लेकिन चलिए अगर मिसाल है कि असबाब दिख रहे हैं इस किस्म के, रिश्ते कर दो, बेटी का उधर कर दो, बेटे का उधर कर दो, दौलत का क्या करना है, अपने हाथ से दौलत बांट जाओ, उसका बता जाओ, ये कर, आखिरी वक्त तक दुनिया दुनिया, किसका क्या लेना है, कर्जे के हैं, देने के, लेने के। लेकिन अल्लाह के नबी का एक मिशन था, मुझे तो अल्लाह के नबी की पूरी जिंदगी में कहीं सिर्फ इबादतें नहीं दिखी, सिर्फ बैठ के वजीफे पढ़ना नहीं दिखा, नाते नहीं पढ़ते थे, कुरान भी नहीं खाली पढ़ते थे, वो रातों को पढ़ते थे, दूसरों के बीच में क्यों आप अल्लाह से बातें करें, आप प्यारों से तो अकेले में ही बातें करते हैं ना। अल्लाह के नबी का जो मिशन था वो लोगों को इल्म देना था, जहालत दूर करनी थी। और आज उम्मत मुस्लिमा इससे कितना दूर है, तकलीफ होती है मुसलमानों के हाल को देखकर। अल्लाह ताला हमें आपके रास्ते पे चलने की तौफीक अता फरमाए। अगला बाब है बाब अल इल्म वल इज्जतु बिल्लैल, रात को इल्म और नसीहत की बातें करना, यानी क्या रात को इल्म सीखा जा सकता है। अन उम्मे सलमत रज़ी अल्लाह अन्हा कालत, हज़रत उम्मे सलमा रज़ी अल्लाह ताला अन्हा से रिवायत है, इस तई क़ज़न नबी सल्लल्लाहु अलैहि वसल्लम ज़ात लैलतिन फ़क़ाल, एक रात आप बेदार हुए। ये जो लफ्ज़ है ना इस कईजात, ये जागने को कहते हैं, बेदार होना, उठना, यानी आप नींद छोड़ के उठे एक रात को। फ़काला, फिर आपने कहा, सुबहान अल्लाही, पाक है अल्लाह, माज़ा उन्ज़िलल लैलत मिनल फितन, आज रात कितने फितने नाजिल किए गए, व माज़ा फुतिहा मिनल खज़ाइनी, और कितने ही खजाने खोले गए। फिर आपने फरमाया, ऐक़िज़ू, जगाओ, उठाओ, वेकअप कॉल दो, किनको, सवाहिबल हुजर, इन हुजरों में सोने वालों को, हुजरों में जो सो रही हैं, अपनी बीवियों की तरफ इशारा था कि मेरी बीवियों को उठाओ, क्योंकि फरुब बकासियत इन फिर दुनिया, पस कई दफा ऐसा होगा, जैसे लफ्ज है ना रुब्बा, इंग्लिश में हम कहते हैं ना कि एक तो होता है ना वंस अपॉन ए टाइम, और एक होता है अक्सर होगा, यानी फरुब्बा अक्सर ऐसा होगा, क्या, कासियतन, कपड़े पहनने वालियां, फिर दुनिया दुनिया में, आरियतुन, बगैर कपड़ों के होंगी, औरत लफ्ज भी इसी से है, यानी बरहना होंगी, नेकिड होंगी, अलाखिरती, आखरत में। अल्लाह अकबर, ये आपकी एक जुमले की हदीस है, लेकिन इसमें इतने मानी मुफस्सरीन ने इस पर इतनी लंबी लंबी बातें की हैं। पहली बात देखिए कि नबी सल्लम नींद छोड़ के उठे, और आपको अंदाज़ा हुआ कि फितने नाजिल हो रहे हैं, क़यामत के, शैतान के, दुनिया में जो कुछ होगा। फिर कितने खजाने खोले गए, मतलब क्या है कि इस वक्त सोने वाले उन खजानों से महरूम है, जो उठेंगे इन खजानों को लेंगे। फिर अगली बात पता चली कि आपको अपनी बीवियों की इसलाह की इतनी फिक्र थी कि आप उनको कहा करते थे कि उठो और तहज्जुद पढ़ो। रह गया ये आखिरी जुमला, फरुब्बा का आसियत इन फिर दुनिया आरियत आखिरा, आप इसको रिलेट कर सकते हैं कि इस वक्त इस जुमले की क्या जरूरत है कि क़यामत के दिन बहुत सारी कपड़े पहनने वाली औरतें बरना होंगी। अमूमन आपने ये हदीस लोगों को पर्दे के बाप में सुनाते हुए सुनते देखी होगी कि बहुत सारी औरतें जो कपड़े भी ऐसे पहनती हैं कि जिससे जिस्म झलकता है, क़यामत के दिन वो बेलिबास उठाई जाएंगी। लेकिन यहाँ इसका ये सिनेरियो नहीं है, یہاں مراد ہے کہ آج شوہر کی بیویاں ہو. نبی صلی اللہ علیہ وسلم کیا ہے؟ شوہر تھے. آج میرے اس شوہر ہونے پہ مان نہ کرنا کہ اب نبی کی بیویاں ہیں. آج اللہ نے تمہیں امہات المومنین میں شامل کر دی ہے. کوئی ضروری نہیں کہ قیامت کے دن تم جنت میں میری بیویاں بنو اگر تم اپنی ذاتی عبادات اور اپنے فرائض پہ توجہ نہیں دو گے. قرآن پاک میں عورت کو مرد کا لباس کہا ہے نا, آپ کہیں گے اس کی کیا دلیل ہے؟ تو اس کی دلیل وہی ہے, ہن لباس لکم وانتم لباس لہن. وہ تمہارا لباس ہے اور تم ان کا لباس ہو. تو میرے اور آپ کے لیے اس میں عمل کی بات کیا ہے کہ اگر ہمارے شوہر نیک ہیں, اللہ نے ہمیں دنیا میں نیک شوہر دے دیے, تو مت اس پہ مان کیجئے کہ اب ہم بھی ضروری جنت میں چلے جائیں گے. اور اس کا اپوزٹ بھی ہو سکتا ہے. یاد رکھیے عمل کام آئے گا. روایت میں آتا ہے کہ جس کے عمل نے اس کو پیچھے چھوڑ دیا اس کا نصب اس کو آگے نہیں کرے گا. بعض دفعہ ہم کسی ایک بچے کو حافظ قرآن بنا کے کہتے ہیں, بس سارے خاندان کا اب یہی ایک قسم کا کفیل ہو گیا, اور مجھے بھولنا نہیں, میری سفارش کرنا, پھوپھیاں بھی کہیں گی, خالائیں بھی کہیں گی, آپ کو کیا پتا کہ وہ بیچارہ خود بھی جا سکے گا کہ نہیں. تو کسی کے بھروسے پہ تو آپ کام نہیں کر سکتے. آپ نے اللہ سبحانہ تعالیٰ سے مدد مانگ کے یہ کام کرنے ہیں. پھر اسے ایک اور بات پتہ چلتی ہے کہ رات کے وقت فتنے بھی اٹھتے ہیں, اترتے ہیں, اور رات کے وقت میں خزانے بھی اترتے ہیں. یہ کیسے ہوتا ہے؟ احادیث سے جو بات ہمیں سمجھ آتی ہے وہ کیا ہے کہ جو اول رات ہوتی ہے نا, مغرب اور عشاء کے قریب کا جو وقت ہے, یعنی ابتدائی رات, اس وقت فتنے اترتے ہیں. جنات گھروں کو جاتے ہیں. اسی طرح سے چھوٹے بچوں کو کھلی جگہوں پہ لے جانے کا حکم نہیں ہے. اور اس وقت جب کوئی چیز باہر ایکسپوز کی جاتی ہے نا, تو خطرہ ہوتا ہے کہ شیطان اس کے اوپر چمٹ جائیں گے, جس کو ہم ہماری زبان میں کہتے ہیں نا جن چمٹ جائیں گے, چیزیں اس کے اوپر اثر کر دیتی ہیں, چڑیلیں, وٹ ایور جو بھی ہے. اور رات کا جو یہ تیسرا پہر ہے نا, اس میں آسمان سے رحمتیں اترتی ہیں. اللہ تعالیٰ کی طرف سے برکتیں, خزانے ہیں. سب سے بڑی رحمت تو یہ ہے کہ اللہ تعالیٰ خود اتر کے آ کے کہتے ہیں کہ میں تیسرے پہلے آسمان پہ آ گیا, یعنی چوتھے ساتویں سے پہلے آسمان, یہ جو آسمان دنیا, اس پہ اللہ تعالیٰ آ کے کہتے ہیں کہ میں آ گیا ہوں. حل میں مستغفر ہے کہ جو گناہوں سے بخشش مانگے, ہے کوئی رزق مانگنے والا, بیماریوں سے صحت مانگنے والا, تو اللہ دینے والا ہے. جو جاگ رہے ہوں گے وہی لیں گے نا. اچھا اب آپ ہمارا اپنا ذاتی عمل دیکھیے. آپ اپنے اوپر لیں کہ میں بیمار رہتی ہوں, کیوں رہتی ہوں, کیا وجہ, اس کا سورس کیا ہے؟ تو آپ دیکھیں کہ عموماً, میں ہر ایک کی بات نہیں کر رہی, لیکن عموماً ہمارا سچ سمر کے پارٹیوں دعوتوں میں جانا مغرب عشاء کے قریب ہی ہوتا ہے. اس وقت خوشبوؤں میں بسے ہوئے, خوبصورت کپڑے پہنے ہوئے, جس طرح انسان ہم پہ عاشق ہوتے ہیں, ہو سکتا ہے کوئی جن بھی عاشق ہو جائے. ہو سکتا ہے اس وقت ہمارے اوپر کسی چیز کا حملہ ہو جائے. یہ جو ہماری طبیعت میں کسل مندی رہتی ہے نا, وہ تھکے تھکے, بیمار بیمار, دل کی خوشی نہیں, یہ نہیں, وہ نہیں, یقین کریں ان میں سے کوئی سبب ہے. خوشبو پہن لگاتے ہیں, اب آئے میں اتنی خوشبو ہے کہ دور سے چمک رہے, آپ کو کسی کو ملنے سے پہلے اس کی خوشبو آئے. دو ہی ایکسٹریم ہے نا, یا تو بدبو آئے یا خوشبو آئے. ایکسپوجر اتنا کیا ہوا ہے کہ باہر چیزیں دکھتی ہیں. چھوٹے بچوں کو ہم سجا سنوار کے لے جاتے ہیں, پھر کہتے ہیں ساری رات روتا رہا, پھر کہیں گے نظر لگ گئی, کبھی اپنی طرف خیال نہیں جاتا. اور جب رات کو اللہ کی رحمتوں کا نزول ہوتا ہے, تو ہم کپڑے لپیٹ کے سو رہے ہوتے ہیں. جب اللہ کی طرف سے برکت اترنی تھی, ہم اس وقت سو جاتے ہیں. اس لیے ہم بیمار رہتے ہیں, اس لیے ہمارے گھروں میں برکت نہیں ہے, ہمارے وقت میں برکت نہیں ہے. ہمیں کیا نہیں دیا اللہ نے, لیکن کیا ہم اس طرح گھوڑے کی طرح دوڑ دوڑ کے کام کرتے ہیں؟ آپ اس ماں کے دیکھیں, جو لوگ بہت ایکٹیو ہوتے ہیں نا, ان کا سٹائل آف سلیپنگ اینڈ ایٹنگ اور ایوری تھنگ سنت کے مطابق ہوتا ہے. جو چیزیں نبی صلی اللہ علیہ وسلم نے بتائی تھی نا, یقین کریں آج کی سائنس ہی بتاتی ہے. اگر رات کی ابتدائی حصے میں آپ سو جائیں تو بڑی اچھی نیند آئے گی, اور نیند اچاٹ ہو گئی, بیٹھے ہیں شادی حال میں کھانے کے انتظار میں, جمائیوں پہ جمائیاں لے رہے ہیں, اور جب وہاں سے 12-1 بجے پلٹیں گے نیند ہی اڑ چکی ہوگی, پھر کہتے ساری رات نیند نہیں آئی. اور یہ چیز آج سائنس نے پروو کی ہے کہ مغرب عشاء کا جو وقت ہوتا ہے, اس وقت ہوا چلتی ہے ایک جو بھاری ہوتی ہے, وہ اعصاب پہ بوجھ ڈالتی ہے تو نیند آتی ہے. جو اس وقت سو جائیں, تھوڑی سی بھی نیند ان کو کفایت کرے گی. اور جو اس وقت نہیں سوتے, تو اس کے بعد ہلکی ہوا ہوتی ہے جس میں نیند نہیں ہوتی. تو یہ سب چیزوں کا کوئی انٹر ریلیشن ہے. ہم سب हम ये नहीं कहते कि साइंस की बातें पढ़ पढ़ कर करें, लेकिन नबी सल्लम के साथ मोहब्बत का तरीका क्या है कि हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की इन सुन्नतों पे अमल की कोशिश करें, खुद बहुत बरकत आएगी, सेहत भी मिलेगी, खैर भी मिलेगी। फिर इसके बाद अगला बाब है, बाब अस-समरु फिल इल्मी, रात को इल्म की बातें करना, यानी रात को जागना तो पसंदीदा नहीं है। तो सवाल आता है, क्या रात को फिर इल्म की महफिल सज सकती है? तो बिल्कुल सज सकती है, उसकी दलील है। अन अब्दुल्लाह इब्ने उमर रजी अल्लाह अन्हुमा काल, हजरत अब्दुल्लाह बिन उमर रजी अल्लाह अन्हु से रिवायत है, सल्ला बिना नबी सल्लल्लाहु अलैहि वसल्लम अल इशा फी आखिरी हयात ही, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपनी आखिरी उम्र में हमें नमाज इशा पढ़ाई, यानी आपकी ज़िंदगी के आखिरी दिन थे, इशा की नमाज आपने हमें जमात से पढ़ाई। फलम्मा सल्लमा, फिर जब आपने सलाम फेरा, कामा तो खड़े हो गए, फ़काला तो फरमाया, ये अब हदीस के अल्फाज है, अरअईतकुम लैलतकुम हाज़िही, क्या तुमने इस रात की अहमियत को जाना है, यानी क्या गौर किया तुमने अपनी इस रात में। फ़इन नरा समियति सनतिन मिन्हा ला यबका मिम्मन हुआ अला ज़हरिल अर्दी अहदुन, अल्लाह अकबर, फरमाया ला यबकी, कोई नहीं बचेगा, मिम्मन उसमें से हुआ जो अला ऊपर ज़हरिल अर्दी ज़मीन की पुश्त पर है, अहदुन कोई एक, यानी आज जो इस ज़मीन पर है 100 साल बाद इसमें से कोई भी मौजूद नहीं होगा। बात वाजे, यानी अमूमन 100 साल का ही लाइफ स्पैम होता है, और जो उस वक्त जिंदा थे वो कितने साल तो पहले ही गुजार चुके थे। इसी वजह से फिर इस हदीस से हदसीन ने वो बात ली है कि हज़रत हिजर, जिनके बारे में लोगों का ख्याल है कि वो अभी तक जिंदा है, वो कहते हैं वो जिंदा नहीं है, क्योंकि अल्लाह के नबी ने कहा ना कि ला यबका, कोई बाकी ही नहीं रहेगा, मिम्मन हुआ अला ज़हरिल अर्दी, के जो कि मौजूद हैं। तो ये यहाँ बात क्या समझ आई कि नमाज से इशा के फौरन बाद आपने एक छोटा सा वाज दिया। आप देख रहे हैं नबी सल्लल्लाहु अलैहि वसल्लम का वाज कितना लंबा है, 1-1.5 जुमले का। मुझे तो ऐसे लगता है अल्लाह के नबी का स्टाइल आज की बात का था, एक बात की, स्टॉप, ख़त्म, चलो घर जाओ, गौर करो, अमल करो। और सहाबा भी अल्लाह के बंदे थे, उसे एक बात पर अमल कराते थे, सारी रात उसको सोचते रहते थे। आज हम टनों मनों सुनते हैं, पढ़ते हैं, पढ़ाते हैं, अपने अमल पे कहते हैं अब सुन तो मैं रही हूँ, अमल कोई और कर ले, सारे काम मैं नहीं करने हैं। तो इससे क्या पता चलता है कि कलाम कौन सा है, कि मन माकल्ला व दल्ला, छोटा हो और दलील वाला हो। बात ऐसी होनी चाहिए जो अगले के दिल में उतरे और सोच में उसको उसको सोच में डाल दे। अगली रिवायत भी कुछ इसी किस्म की है, अन इब्ने अब्बास रदी अल्लाह अन्हुमा काल, बित्तु फी बैति खालती मैमूना तबनते बिनतिल हारिसी, कहते हैं कि मैंने रात बसर की अपनी खाला मैमूना बिनते हारिस के यहाँ। कौन कह रहे हैं? इब्ने अब्बास। आप समझ गए इब्ने अब्बास अपनी खाला के घर कैसे आ गए? नबी सल्लम के क्या थे ये? चचा साहब भाई थे। नबी सल्लम की बीवी का नाम था मैमूना, मैमूना कौन थी? इनकी खाला थी। तो खाला को मिलने भतीजा शादीशुदा, यानी शादीशुदा खाला के घर में उसका भांजा आया ना, तो इससे भी पता चलता है कि अल्लाह के नबी कैसे मेहमान नवाज थे, और घर भी छोटे ही होते थे, अभी आपको अंदाजा होगा। कहते हैं कि मैंने अल्लाह के नबी के घर में बसर किया, याद रखिए कि ये छोटे लड़के थे, यानी लड़कपन था उस वक्त इनका। मैमूना कौन सी? ज़ौज नबी सल्लल्लाहु अलैहि वसल्लम, जो अल्लाह के नबी कान नबी सल्लल्लाहु अलैहि वसल्लम इंतहा फी लैलतिहा, और थे नबी सल्लम उनके यहाँ उस रात, यानी अल्लाह के नबी की मुख्तलिफ बीवियाँ थी, तो उस रात कहते हैं कि आप भी उसी घर में थे। अब इनको मौका मिल गया अल्लाह के नबी को देखने का, ये रात को क्या करते हैं, तो देखा फसल्लन नबी सल्लल्लाहु अलैहि वसल्लम अल इशा, तो आपने देखा कि आपने इशा की नमाज पढ़ी मस्जिद में, सुम जा इला मंजिली ही, फिर अपने घर में, यानी अपनी मंजिल पर आ गए, फसल्ला अरबा रकातिन, फिर आपने 4 रकत पढ़ी, ये क्या थी? सुन्नतें। यहां से पता चल रहा है ना कि सुन्नतें रात को पढ़नी चाहिए, तन्हाई में पढ़नी चाहिए, दूसरों के साथ उसी वक्त 17 रकत ज़रूरी नहीं है। फर्स्ट मस्जिद में पढ़े आपने, फिर घर आए, फिर 4 रकतें पढ़ी, सुम्मा नामा फिर सो गए, सुम्मा खामा फिर खड़े हो गए कुछ रात के हिस्से में, यानी रात को सुन्नतें पढ़ी, फिर उसके बाद सो गए, फिर उसके बाद जब उठे सुम्मा काला फिर कहा नाम अल गुलैमो, क्या बच्चा सो गया, नामा मैंने सो गया, गुलैम गुलाम से, और गुलाम अरब लोग लड़के को कहते थे, टीनेजर आप कह सकते हैं बच्चा। एक अपनी बीवी से पूछते हैं कि क्या बच्चा सो गया, औ कलिमतु तुश्बिहुहा, या कुछ इसी किस्म की बात आपने की, यानी आपने पूछा सो गया या कुछ इससे मिलती हुई बात की। ज़रा इन्होंने गौर से नहीं सुनी ना, सो रहे थे ना हज़रत इब्ने बात, तो कह रहे हैं मैंने ऐसे ही सुना कि अल्लाह के नबी ने या तो ये कहा है कि क्या बच्चा सो गया, या फिर कुछ ऐसा ही कलमा का, सुम्मा क़ामा फिर नमाज पढ़ने खड़े हो गए, फ़क़ुमतु फिर मैं भी खड़ा हो गया, यानी कहते हैं कि मैं भी उठा, अन यसारी ही और आपके बाईं जानिब खड़ा हो गया, फ़जअलनी अन यमीनी ही तो आपने मुझे अपनी दाईं जानिब कर लिया। कैसे किया, यानी नबी सल्लम खड़े तहज्जुद पढ़ रहे थे ना, तो ये बच्चे थे तो ये अल्लाह के नबी के साइड पे आ गए। आपको ये मसला पता होगा कि जब कहीं दो मर्द हों तो जमात कराने वाला और दूसरा शख्स उसके राइट साइड पे खड़ा होगा, तो ये बच्चे थे इनको समझ नहीं, ये लेफ्ट साइड पे आ गए, तो अल्लाह के नबी ने इनको कैसे किया ये वो बता रहे हैं कि अल्लाह के नबी ने मुझे किया। और इस सूरत में करना क्या होता है, ये इमाम है ना, तो जो शख्स है वो इमाम के पीछे से आएगा, आगे से नहीं आएगा, नमाज टूट जाती है, तो अल्लाह के नबी को ने पकड़ कर इनको अपने दाईं तरफ कर दिया। फसल्ला खम्स रकअतिन, फिर आपने 5 रकतें पढ़ी, 5 कौन सी, 4 पहले पढ़ चुके थे ना रात को, 4 अब 8 रकत हो गई तहज्जुद, और 1 वितर पढ़ लिया, ठीक है ये आपकी तहज्जुद हो गई। सुम्मा सल्ला रकअतैन, फिर 2 रकतें वितरों के बाद पढ़ी, ठीक है, सुम्मा नामा फिर सो गए, हत्ता यहाँ तक के समय तो मैंने सुना गती तहु औ खती ततहु, आपके खराटे भरने की आवाज़ सुनी, यानी आप इतनी गहरी नींद सो गए कि आप खराटे ले रहे थे, फिर सुम खरज इलसलाती, फिर उसके बाद निकले और फजर की नमाज अदा की। क्या पता चला कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम रातों में पड़े सोए नहीं रहते थे। हम अपनी रात देखें, आजकल कितनी लंबी रातें हैं, अव्वल तो हम सोते ही 12 बजे के बाद हैं, फिर भी जो मर्जी हो जाए, और अक्सर लोगों के मैं मैसेजेस देखती हूँ और मैसेज पे टाइम आ जाता है ना, रात 12, 1, 1.5, 2 बजे तक जाग रहे होते हैं, तो मैं सोचती हूँ कि ये कैसे अगले दिन फ्रेश होंगे। अल्लाह के नबी जागते थे सोते थे, जागते थे सोते थे, ठीक है। अब यहाँ एक छोटी सी बात है कि जो ये पता चल रहा है कि आप सो गए, खराटे भी भरे, फिर फजर के लिए ऐसे ही उठ के चले गए, इसमें वुजू का जिक्र नहीं है, तो सोने से तो वुजू टूट जाता है। तो आनुल बारी एक यानी किताब है, उसका पेज नंबर भी लिखा हुआ है 267, ये शरह है बेसिकली बुखारी की, तो वो लिखते हैं कि नबी सल्लम का सोने से वजू नहीं टूटता था। ये सिर्फ आपके लिए खास बात थी, क्योंकि आपकी आंखें सोती है, दिल नहीं सोता, गफलत नहीं होती थी, तो बहरहाल ये मसला हमारे लिए नहीं है, अगर हम सो जाएंगे तो हमारी आंखें हमारा वजू टूट जाएगा। अगला टॉपिक इसमें इंशाल्लाह वजू और उसके बाद नमाज, बड़ा तवील टॉपिक चलेगा इंशाल्लाह, इसी के दौरान हमारी सबकी नमाजें सुन्नत के मुताबिक हो जाएंगी अल्लाह ने चाहा तो, ठीक है। अगला टॉपिक देखते हैं हिफ्ज़ुल इल्मी, इल्म को याद रखना। हदीस है हज़रत अबू हुरैरा रज़ी अल्लाह ताला अन्हु से, कहते हैं इन्न नास यकूलून अक्सर अबू हुरैरा था, लोग कहते हैं कि अबू हुरैरा ने बहुत हदीसें बयान की, यानी हर वक्त पढ़ता पढ़ाता है या हर वक्त हदीसें बयान करता है, हालांकि ये कहते हैं कि मेरा हाल क्या है। वलौला आयतानि फी किताबिल्लाहि, अगर ना होती 2 आयतें अल्लाह की किताब में, मा हद्दस्तु हदीसन, ना बयान करता मैं कोई हदीस, यानी कहते हैं कि लोग कहते हैं इसको बहुत हदीसें बयान करने का शौक है, हालांकि मैं इतना डरता हूँ हदीस बयान करते हुए कि अगर कुरान में 2 आयतें ना होती तो मैं कभी हदीस बयान ना करता। और वो आयतें कौन सी हैं, कौन सी, सुम्मा यतलू, फिर वो पढ़ते हैं इन्नल लजीन यक्तुमून मा अनज़लना मिनल बैयिनाति वल हुदा इला कौलिहिल अर्रहीम, यानी कुरान की आयत है, कहते हैं कि अल्लाह ताला फरमाते हैं कि जो लोग छुपाते हैं इन खुली हुई निशानियों और हिदायत की बातों को जो हमने नाजिल की آیت کے آخر یعنی لفظ رحیم تک، تو میں اس کو نہ کرتا. ان اخواننا من المہاجرین، بے شک ہمارے بھائی جو مہاجر ہیں، کانا تھے، یشغلہم الصفق بالاسواق، مصروف ہو جاتے تھے خرید و فروخت کے لیے بازاروں میں. یعنی لوگ کہتے ہیں کہ میں نے زیادہ حدیث اللہ کے نبی سے کیوں لی، کہ میں اپنے دوسرے بھائیوں کی طرح ہر وقت بازاروں میں جا کے بھوتاؤ نہیں کرتا تھا. اور آپ کہتا ہے کہ اللہ کے نبی کی زندگی میں یہ مسجد نبوی میں ہی رہے، شادی نہیں کی، کاروبار نہیں کیا، کہ کہیں میں آپ کی علم سے محروم نہ رہ جاؤں. ٹھیک ہے. اور جو دوسرے انصاری تھے ان کا کیا حال تھا؟ وَإِنَّ إِخْوَانَنَا مِنَ الْأَنصَارِ، اور بے شک ہمارے بھائی جو انصار سے تھے، كَانَ يَشْغَلُهُمُ الْعَمَلُ فِي أَمْوَالِهِمْ، ان وہ مصروف رہتے تھے اپنے مال میں، اموال میں، یعنی زراعت پیشہ تھے، زمینوں میں لگے رہتے تھے. جبکہ ابو ہریرہ کو اتنا علم کہاں سے ملا؟ وَإِنَّ أَبَا هُرَيْرَةَ كَانَ يَلْزَمُ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ، اور تھا ابو ہریرہ تو چپکا رہتا رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ، حتیٰ کہ لیش پیٹ بھرنے کے لیے. یعنی میں کیوں زیادہ لے گیا؟ کہ میں تو اپنا پیٹ بھرنے کے لیے اللہ کے نبی کے پاس موجود رہتا تھا. وَيَحْذُرُ مَا يَحْذُرُونَ مَا لَا يَحْذُرُونَ، میں تو اس وقت بھی حاضر ہوتا تھا جب دوسرے حاضر نہیں ہوتے تھے. وَيَحْفَظُ مَا لَا يَحْفَظُونَ، اور وہ باتیں یاد کر لیتا تھا، حفظ کر لیتا تھا جو دوسرے لوگ یاد نہیں کر پاتے تھے. کیا سمجھ آئے؟ علم کے لیے فل ڈیڈیکیشن، فلی ٹوٹل، اتنا زیادہ آپ اس کے اندر ڈوب جائیں کہ آپ کو دوسری چیزوں کی پرواہ نہ رہے. اور میں دیکھتی ہوں کچھ لوگ بہت بعد میں علم کے سفر میں شریک ہوتے ہیں لیکن بہت آگے چلے جاتے ہیں. ڈیڈیکیشن. اور اگر اب اس وقت بھی ابھی ہمارے اندر ڈیڈیکیشن نہ آئی تو شاید پھر کبھی بھی نہیں آئے گی، یقین کریں. تو علم کو اپنا اوڑھنا بچھونا بنانے والوں کو اللہ پھر عزت دیتا ہے نا. ایک کال کہیں پڑا تھا بڑا اچھا، کہ علم تمہیں اپنا کچھ بھی نہیں دیتا جب تک تم اپنا سب کچھ اس کو نہیں دے دیتے. سب کچھ دینا پڑے گا، دل، دماغ، سوچ، وقت، جذبے، ایموشن، کتنا کچھ تمہارے ساتھ چپکا ہوا ہے. ایسے لگتا ہے جو علم کی کلاس ہے 4 گھنٹے، 3 گھنٹے، 2 گھنٹے، ہفتے میں 1 دن، 4 دن، سارے مسئلے ہی اسی وقت میں آتے ہیں. اور جب بھی کبھی ہمیں ناممکن لگے آنا، اس وقت اس بات کو یاد کر لیں کہ ابو ہریرہ چپکے ہی رہتے تھے. یلزمو، الزام، لزیمہ، مل لزیمہ الاستغفار، یہ لفظ بہت جگہ آتا ہے. یعنی میں اللہ کے نبی کا ساتھ چھوڑتا ہی نہیں تھا، کہیں بھی جاتے تھے. اور یہ جو بات کہنا کہ اپنا پیٹ بھرتا تھا ان کے ساتھ، کیا مطلب ہے اس کا؟ علم کی پیاس بجھاتا تھا. اور حقیقت ہے کہ یہ صرف علم کی پیاس نہیں، ان کو اتنی بھوک لگ جاتی تھی، آپ لوگوں نے تفسیر کی کلاس میں سنا ہوگا، کہ ان کو بے ہوشی کے دورے پڑ جاتے تھے. کہتے ہیں کہ لوگ میرے پاس کھڑے باتیں کر رہے ہوتے تھے کہ ابو ہریرہ کو مرگی کا دورہ پڑا ہے، لیکن میں اتنی بات کہنے کی ہمت نہیں رکھتا تھا کہ یہ کہہ دوں کہ لوگوں مجھے مرگی نہیں ہے، میں بھوکا ہوں. بھوک لگی ہوتی تھی. اور پھر ان کو کبھی کوئی انصاری کھجوریں لے آتا، وہ کھا لیتے. معروف واقعہ، ایک دفعہ یہ بھوکے تھے اور باہر نکلے، اور نبی صلی اللہ علیہ وسلم بھی ادھر سے آئے، اس سے پہلے حضرت عمر تھے. کہتے میرا دل تھا کہ میں اس سوچ سے باہر آیا ہوں کہ شاید کوئی صحابی مجھے اپنے ساتھ لے جائے، کھانے پہ لے جائے. دیکھا تو حضرت عمر آ رہے تھے ادھر سے، تو میں نے ایسے ہی بات کرنے کے لیے ان سے کہا، حضرت عمر ایک آیت کا مطلب تو سمجھا دیں. کہا کون سی؟ تو سورۃ دہر کی وہ آیت ہے کہ جس میں آتا ہے کہ وہ لوگوں کو اللہ کی محبت میں کھانا کھلاتے ہیں. میں نے کہا ذرا اللہ کے ابو ہریرہ اس آیت کا مطلب تو سمجھا دیں. کہتے ہیں ابو حضرت عمر میرا اشارہ نہیں سمجھے، بلکہ مجھے اس حدیث کی وہ باتیں سمجھانے لگ گئے جو مجھے پہلے ہی پتا تھی. میرا خیال تھا یہ بات کروں گا تو شاید ان کو خیال آ جائے کہ میں بھوکا ہوں تو مجھے کہیں کہ آؤ کھانا کھا لو. لیکن پھر اللہ کے نبی آئے اور انہوں نے پہچان لیا کہ ابو ہریرہ بھوکے ہیں. گھر لے گئے اور وہاں گئے تو اللہ کے نبی کو کسی نے دودھ کا ایک پیالہ دیا، بھیجا تحفے میں. یہ حالات تھے ان کے، گھر میں کچھ بھی نہیں ہوتا تھا. یہ نہیں کہ اپنی پسند کا نہیں ہوتا تھا، کبھی کدھر سے آتا تھا تو کھا لیتے تھے. और अल्लाह के नबी ने कहा कि अबू हुरैरा जाओ असहाबे सुफा को बुला के लाओ। आप तो और भी दिल पे चोट पड़ी होगी ना कि शायद मुझे ही दे देते। आप सोचे ना हमारे अंदर कितना टॉलरेंस है, हम बहुत अच्छे हैं, बात बहुत मानते हैं, कब जब बात हमारी मर्जी से चल रही हो, रिजिस्ट करना पड़े अगेंस्ट होना पड़े तो हम बहुत जल्दी ऑफेंड हो जाते हैं ना। तो वो कहते हैं कि जरूरत नहीं थी कि कह सकूं कि अल्लाह के नबी आप और मैं ही आधा आधा पी लें, सबको बुला लिया। और जब वो सब आगे 60-70 लोग होंगे उससे भी ज़्यादा होते थे, तो काबू रहा दाईं तरफ से पिलाना शुरू करो और इम्तिहान। लेकिन देखिए इम्तिहान देने वाले और उसमें पूरे उतरने वालों को फिर दर्जा क्या मिलता है। सब ने दूध पी लिया और कहते हैं उस प्याले में इतना भी कम नहीं हुआ कि दूध थोड़ा सा कम हुआ, हत्ता कि मैं और नबी सल्लल्लाहु अलैहि वसल्लम भूखे प्यासे रह गए। फिर कहा कि अबू हुरैरा अब तू पी। मैंने कहा नहीं अल्लाह के नबी आप पिए। कहा नहीं तुम पियो। फिर पिया, कहा और पी, फिर पिया, फिर पी। कहा अल्लाह के नबी अब तो नाखनों से भी दूध न छुड़ेगा, इतना दूध आ गया अंदर। कहा फिर उसके बाद हम सब का बचा हुआ दूध नबी सल्लल्लाहु अलैहि वसल्लम ने पिया। ये अबू हुरैरा, इनकी बात करें और ये वाकया ना बयान करें तसल्ली नहीं होती। ये इल्म की खिदमत करने वाले अमीरुल मोमिनीन फिल हदीस है, सबसे ज्यादा हदीस है जिस सहाबी से रावी ये रिवायत है वो अबू हुरैरा है। लेकिन इन्होंने इल्म को कुछ दिया था तो मिला। अल्लाह हमें भी इनकी डेडिकेशन दे दे। इन्हीं से एक और रिवायत है, वन हु रदियल्लाहु अन्हु क़ाला कुल्तु या रसूल अल्लाह। अबू हुरैरा से रिवायत है कि मैंने अर्ज किया कि अल्लाह के रसूल इन्नी अस्मा मिन का हदीसन कसीरन अनसाहू। अल्लाह के नबी बेशक मैं सुनता हूँ आपसे बहुत सी हदीसें लेकिन फिर उसको भूल जाता हूँ। अनसाहू नसियान से निसियान, भूल जाता हूँ। काला तो आपने फरमाया ओ बसुत रिदा अका, फैलाओ अपनी चादर को, चादर फैलाओ। फिर कहते हैं फबसत्तुहु, फिर मैंने अपनी चादर फैलाई। काला तो आपने फरमाया फगरफ बियदीही, हाथों से चुल्लू की तरह पकड़ लो, यानी उसमें एक जैसे ऐसे लूप सा बना लो। सुम्मा काला फिर आपने फरमाया जुम्माहु, ओढ़ लो इसको या लपेट लो इसको। फिर फदममतुहु, फिर मैंने उसको लपेट लिया। फमा नसीतु शैयन बादहु, फिर मैं इसके बाद कोई चीज ना भूला। अब ये क्या था, ये मौजजा था अल्लाह के नबी का कि हजरत अबू हुरैरा ने वो चादर अल्लाह के नबी के कहने पर इस तरह ओढ़ी तो उसके बाद उनके अंदर से भूल चली गई, जो हर इंसान को होती है। अब ये देखिए कि इस तरह के जब मौजजात हम पढ़ते हैं, क्या किसी इंसान की जुबान से हम इसका इसको सुने कि मेरे साथ भी ऐसा होता है मान सकते हैं? ये दोनों वाकया अजीब बात है कि साथ ही आगे मुझे किसी ने इस ट्रिप में बताया, नाम मैं नहीं लूंगी, बहुत मारूफ शख्सियत है, बहुत सारे लोगों का दिल टूटता है जब नाम लिए जाए और हमारी आदत नहीं ना ज़रूरत है। लेकिन उन्होंने बताया कि एक जिनको बहुत सारे लोग अंधाधुंध बिलीव भी करते हैं, तो वो नॉर्वे आए थे और उनको एंड ऑफ वर्ल्ड है वहाँ लेकर गए जाते हैं लोग वहाँ, तो वो कहते हैं कि मुझे वहाँ की मछलियों ने सारियों ने आकर सलाम किया है किनारों पर। और उन्होंने एक जगह दावा किया कितने साल पिछले, मुझे सही याद नहीं, 40-50-60 साल से आज तक मगरिब के वजू से मैंने फजर पढ़ी है। तो वो मुझसे सवाल लोग पूछ रहे थे कि इज इट ओके, हो सकता है ऐसा कि एक बंदा मगरिब से लेके फजर तक बेवजू ही ना हुआ हो इतनी जिंदगी में। आप देखिए ये बातें सुनाओ, अब मैं जो आपको ये बातें सुनाऊं तो आप तो मेरे पाँव भी दबाएंगे, मेरे कंधे भी दबाएंगे, मेरे मुझे पीर बना लेंगे। फिर आपको मेरी ये बातें तो सुनने की जरूरत ही नहीं, आप कहेंगे कि बस वो गलत जुमले बोलते हैं लोग कि देख लिया हमने पीर साहब को तो हमने गोया कि जन्नत को देख लिया। यहां से शख्सियत परस्ती आती है। ये अल्लाह के नबी की बातें हैं कि वो सो के भी उठ जाएं, और इसी तरह की हदीसों को लोगों ने फिर अपने ऊपर उलमा ने और बुजुर्गों ने बना के लिया होता है। हम किसी को कुछ नहीं कहते लेकिन आप आंखें खोल के रखें, जिस बंदे की बात से फायदा हो ना उसके लिए दुआ करें, ना कि उसको दुआएं उसकी दुआएं लेनी शुरू हो जाएं और कहें कि बस ये हमारे सर पे हाथ फेर दें तो हमारे सारे गम दूर हो जाएंगे। यहां से फिर इंसानों के अंदर ये चीजें आने लगती हैं। फिर इसी तरह अगली हदीस हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हो से ही है, कहते हैं हफिज तो मिन रसूलिल्लाह, मैंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से हिफ्ज कर लिए क्या, विया ऐन दो बर्तन, जर्फ लिखा हुआ इधर, जर्फ बर्तन को कहते हैं अरबी में। फ अम्मा अहदुहुमा, पस उनमें से एक तो वो है, फ فبسستہ جس کو ظاہر کر دیا گیا، وام الاخر اور دوسرا وہ ہے فلو بس اگر، بسستہ میں اس کو ظاہر کر دوں، قطیع حازل بلعوم تو کاٹ دیا جائے اس سے میرا گلا۔ اب یہ کیا بات ہے، یہ بڑی زبردست بات ہے۔ حضرت ابو ہریرہ چونکہ ہر وقت اللہ کے نبی کے ساتھ رہتے تھے نا، تو آپ کو ہر طرح کا علم اللہ کے نبی سے ملا۔ ایک علم جو ظاہر کر دیا وہ شریعت کا علم تھا جو بھی ہے، اب کون سا دوسرا علم ہے کہ گلا کاٹ دیا جائے؟ تو اس کے بارے میں مختلف روایات سے پتہ چلتا ہے کہ یہ غلط حکمرانوں کے بارے میں باتیں تھیں، یعنی وہ حکمران جو کہ اپنے اس منصب کا غلط فائدہ اٹھائیں گے، ان کے ساتھ جو کچھ کیا جائے گا یا ہوگا اس کی طرف اشارہ ہے، یا پھر اللہ عالم کوئی اور بھی علوم ان کو دیے جائیں گے۔ ایک ان کا اور بھی علم آتا ہے کہ ایک موقع پہ نبی صلی اللہ علیہ وسلم کہیں گئے، یہ بھی ان کو ڈھونڈتے ہوئے چلے گئے، پھر ایک سرنگ سے گزرے وہاں گئے تو اللہ کے نبی نے کہا کہ کیا ہوا؟ کہا اللہ کے نبی ہم گھبرا گئے تھے، آپ کدھر ہیں، آپ ہمیں مل نہیں رہے۔ تو آپ نے کہا ابو ہریرہ میں تمہیں بتاؤں کہ من قال لا الہ الا اللہ دخل الجنہ، جس نے لا الہ الا اللہ کہا وہ جنت میں جائے گا۔ کہا اللہ کے نبی یہ بات دوسروں کو مت بتائیں، لوگ تو اسی پہ قیاس کرنے لگ جائیں گے، اگر آپ کہیں تو میں کسی کو بتاؤں۔ آپ نے کہا بتاؤ۔ کہا اچھا کوئی نشانی دیں کہ لوگ آپ سے میں مل کے آیا ہوں۔ کہا میری جوتیاں لے جاؤ، اور جوتی لے کر گئے، اور کہتے ہیں کہ مجھے ڈر نہ ہو اس بات کا کہ ابو ہریرہ نے اللہ کا دین چھپایا، تو میں یہ بات کبھی کسی کو نہ بتاتا، کیونکہ لوگ پھر ایسی باتوں پہ تکیہ کر لیتے ہیں کہ اچھا لا الہ تو ہم کہتے ہیں تو جنت میں جائیں گے، لیکن لوگ یہ بھول جاتے ہیں کہ لا الہ الا اللہ کہہ کر جنت میں جانا اور بیچ میں جہنم کی سزاؤں کو بھگتنا یہ بھی ہوگا، آخر میں جنت میں چلے گئے، یہ کون سی بڑی بات ہے؟ اصل تو یہ ہے کہ انسان کلمہ پڑھنے کے بعد بغیر جہنم میں گئے جنت میں جا سکے۔ تو لہٰذا یہ بات اس لیے آپ کو بتائی کہ جو علم کی گہرائی میں جاتے ہیں نا، ان کو اور بہت ایسی باتیں بھی پتہ چل جاتی ہیں جو کہ عام لوگوں کو نہیں پتہ ہوتی۔ تو ان ساری چیزوں پر خواہش رکھنی چاہیے کہ کوشش کریں کہ اپنے آپ کو باندھیں۔ کوئی سوال آپ کے ذہنوں میں نہ حدیث کو سنتے ہوئے آیا ہو تو پوچھ سکتے ہیں آپ لوگ۔ جی، ان کا سوال ہے کہ بھول جاتا ہے تو اس کا بہترین طریقہ ہے کہ دعائیں پڑھیں، جو اللہ کے نبی نے حافظے کو تیز کرنے کی باتیں بتائی ہیں، جیسے رب اشرح لی صدری ہے، پھر اسی طرح رزق حلال کا اہتمام، دل دماغ کو غلط فکروں سے نکال دیں، اپنے آپ کو اسپرچولی اسٹرانگ کریں۔ غلط چیزیں جب دیکھیں نا، آپ اس کو یوں سوچیں، میں آپ کو فیل کراتی ہوں، آپ کا برین کیا ہے؟ آپ کا کلوزٹ۔ اگر آپ کے کلوزٹ میں ہر چیز الماریوں میں سامنے ٹیگ لگی ہوئی لگی ہے، کبھی بھی ڈھونڈ لیں گے، کوئی نئی چیز رکھیں گے جا کے فوراً رکھیں گے، جگہ بن جائے گی نا۔ اب اس کا اپوزٹ ہے، ایک دھکا چوکڑی پڑی ہوئی ہے اور کھولو دروازہ اور چیز پھینک دو۔ بہت سارے لوگوں کی کلوزٹس ایسی ہوتی ہیں، اب وہ اس میں کوئی نئی چیز رکھیں گے تو بھی جگہ نہیں ہے، پہلی جہاں وہ ملیں گی نہیں۔ اب کیا کریں؟ پہلے ساری چیزیں باہر نکالیں، طے کریں، ریپ اپ کریں، ان کو کلاسیفائی کریں، یہ وہ کر کرا دیں، اس کے بعد آپ نئی چیزیں بھی رکھنے کی جگہ بنا لیں گے، پہلی بھی ملیں گی۔ ہم نے اپنے دماغ کو رنگ برنگی انفارمیشن، معلومات، خبریں، ادھر کیا ہو رہا ہے، پہلے تو ملکی سطح کی، دنیاوی سطح کی خبریں دماغ میں ڈالتے ہیں، ادھر کیا ہو رہا ہے، ادھر کیا ہو رہا ہے، پھر اس کے بعد ہم پاکستان کی خبریں سنتے ہیں، پھر تیسرے درجے پہ ہم جس ملک میں رہتے ہیں وہاں کی خبریں سنتے ہیں، ہاں پھر اس کے بعد ہم خاندان کی خبریں سنتے ہیں، کس کی بیٹی کدھر، کس کا رشتہ ہوا، کس کا ٹوٹا، ہاں پھر میاں صاحب کی سرشامت آ جاتی ہے، میاں صاحب کدھر جاتے ہیں، کیا کرتے ہیں، پیسے کس کو بھیجتے ہیں، تنخواہ کدھر ہے، ماں کو کیا بھیجتے ہیں۔ جب آپ کے دماغ میں اتنی چیزیں ہیں تو قرآن کی آیت تو گھسے گی نہیں۔ ہر چیز کو اس کی اہمیت کے مطابق سارٹ آؤٹ کریں، اور فالتو چیزیں ڈسکارڈ کریں، اس سے میرا کوئی تعلق نہیں جانے دو، یہ مجھے کچھ نہیں جان دو، اپنے دماغ کو ہلکا پھلکا خالی رکھیں، ایک دفعہ بھی پڑھیں گے تو یاد ہو جائے گا انشاءاللہ تعالی۔ ٹھیک ہے، چلیے پھر یہاں رکتے ہیں، اللہ تعالی سے دعا ہے کہ ہمیں اس علم پہ عمل کی توفیق دے، اور بہترین طریقے سے یہ چیزیں ہمارے اندر ایسے رچ بس جائیں کہ ہم اس کو لیں۔ اور یہ جو میں نے آخری بات کی ہے نا چھانٹی کی، یقین کریں کہ اس چھانٹی سے آپ کو یاد حفظ جو ہو وہ تو ہو سو ہو، آپ خوش بہت رہیں گے۔ جب آپ کا گھر صاف ہوتا ہے تو آپ خوش رہتے ہیں، مطمئن رہتے ہیں نا، تو سب کے فکر لگانے سے بات نہیں بنے گی، اپنے کام کا کام کریں، اور زندگی میں جتنی چیزوں کی ضرورت ہے اس کو رکھ لیں، یقین کریں मैंने देखा है कि वाकई जो अपने कंधे पे बैग डाल के जब चाहे उठ के चल पड़े वही खुश है। रखना समेटना संभाल, और वो चीज़ें संभाली होती है जिसकी ज़रूरत नहीं। बस आप देखिए आजकल सर्दी है ना, आप देखें आपके पास कितने पेयर्स हैं सॉक्स के। मेरा ख्याल है ज़ाती तौर पे अगर ज़्यादा से ज़्यादा अगर आप रोज़ चेंज करते हैं और हफ्ते में एक दफ़ा लॉन्ड्री करते हैं तो आपके पास 7 जोड़े होने चाहिए मैक्सिमम। इतने हालांकि इसकी भी ज़रूरत नहीं है, अगर एक धो ले एक बरत ले तीन भी हो तो बहुत अच्छा आपका गुजारा होता है। सफ़र में मैं इस चीज़ को बहुत आजमाती हूँ कि जब उस सफ़र में ऐसे चल सकता है तो घर में क्यों नहीं चल सकता। लेकिन घर में हम पाँव पसार लेते हैं। इसी तरह बर्तन देखे, कौन से बर्तन हैं जो रोज़ इस्तेमाल करती हूँ, बाकी नहीं ज़रूरत किसी और को दे दें फिर और ले लीजिएगा। तो हम अक्सर फालतू चीज़ें संभालते रहते हैं, इसी तरह हम अपने जहनों में भी फालतू बातों को रखते हैं। ठीक है, तो करेंगे थोड़ी सी सफाइयाँ इंशाल्लाह। चलिए जज़ाकअल्लाह खैर वासन जज़ा, सुबहानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।